الحمد لله الحمد لله حمدا كثيرا كما أمر وأشهد أن لا إله إلا الله وحده لا شريك له في الخلق والأمر وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله المبعوث إلى الأسود والأحمر لتتميم مكارم الأخلاق وعلى آله وأصحابه الذين هم خلاصة العرب العرباء وهم كالنجوم في السماء للاقتداء والاهتداء وهم مفاتيح الرحمة ومصابيح الغرر أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سبحان الذي أسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى الذي باركنا حوله لنريه من آياتنا إنه هو السميع البصير وقال تعالى ما ضل صاحبكم وما غوى وما ينطق عن الهوى إن هو إلا وحي يوحى علمه شديد القوى ذو مرة فاستوى وهو بالأفق الأعلى ثم دنا فتدلى فكان قاب قوسين أو أدنى فأوحى إلى عبده ما أوحى وقال النبي صلى الله عليه وسلم إذا سئل عنه أرأيت ربك قال نور أنا أراه صدق الله العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين عزیزان محترم رجب المرجب کا مہینہ چل رہا ہے اسلامی بارہ مہینوں میں سے چار مہینے حرمت والے عظمت والے مہینے ہیں تین مہینے مسلسل ہوتے ہیں ذی قعدۃ الحرام ذی حجۃ الحرام محرم الحرام اور چوتھا مہینہ رجب المرجب اسلامی تاریخ میں نبی اکرم صلی اللہ علیہ وسلم کی سیرت میں ایک اہم واقعہ رجب میں پیش آیا جس کو واقعہ معراج کہا جاتا ہے آج اسی پر گفتگو کرنی ہے چند پوائنٹس ہیں جن پر گفتگو کی جائے گی یہ واقعہ کب پیش آیا دوسرا یہ کہ کس طریقے سے پیش آیا تیسرا یہ کہ کیا اس طرح پیش آنا ممکن ہے پوسیبل ہے چوتھا یہ کہ اس کا حاصل اور سبق کیا ہے سب سے پہلے یہ کہ یہ واقعہ کب پیش آیا اکثر مورخین ہسٹری لکھنے والوں نے اس بات پر اتفاق کیا ہے کہ مکی زندگی میں یہ واقعہ پیش آیا ہے اس لیے کہ اللہ تعالیٰ کی طرف سے خود ارشاد من المسجد الحرام مسجد حرام سے واقعہ شروع ہوا نبوت کے کون سے سال یہ پیش آیا واقعہ اس میں رائے مختلف ہیں لیکن پھر اس میں بھی زیادہ تر ہسٹری والوں کی رائے یہ ہے کہ جس سال نبی اکرم صلی اللہ علیہ وسلم کو بڑے صدمات پیش آئے غم پیش آئے اس سال یہ واقعہ پیش آیا اور جو بڑے غم پیش آئے تھے ایک تو حضرت خدیجہ رضی اللہ تعالی عنہا کا وصال ہے انتقال ہے جو سب سے پہلی مسلم خاتون ہیں آپ صلی اللہ علیہ وسلم کی پہلی بیوی شریک حیات اور اسی سال ابو طالب کا بھی انتقال ہوا جو آپ صلی اللہ علیہ وسلم کے سپورٹرز تھے اگرچہ ایمان نہیں لائے لیکن سپورٹ اتنا کرتے تھے کہ جب تک وہ زندہ تھے مکہ والوں میں سے دشمنوں کی جرت نہ ہو سکی کہ آپ کی طرف آنکھ اٹھا کر دیکھ سکے تیسرا واقعہ جو غم کا واقعہ پیش آیا وہ طائف کا سفر، جس میں نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ بڑی گستاخی کی گئی، شرارتیں کی گئی۔ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہے، مدینہ طیبہ میں ایک دن میں نے نبی صلی اللہ علیہ وسلم سے پوچھا کہ آپ کی زندگی کا سب سے ڈیفیکلٹ، سب سے زیادہ سخت دن کون سا؟ تو آپ نے فرمایا، عائشہ، طائف کا دن سب سے سخت دن گزرا ہے۔ وہ اس وقت پیش آیا، ساتھ میں زید بن حارثہ رضی اللہ تعالیٰ عنہ بھی تھے، جو آپ صلی اللہ علیہ وسلم کے لے پالک تھے، متبنا تھے، منہ بولے بیٹے تھے۔ اور واقعہ یہ پیش آیا تھا ان کے ساتھ کہ ایک مرتبہ جب وہ چھوٹے بچے تھے، اپنے ننیال کی طرف جا رہے تھے، قافلے والوں کو ڈاکوؤں نے لوٹ لیا، مال سامان بھی لے گئے، یہ خوبصورت چھوٹا سا بچہ، اس کو بھی لے کر چلے گئے اور کسی مارکیٹ میں غلام بنا کر بیچ دیا۔ گھر والے پریشان تھے، ادھر ادھر تلاش کرتے پھرتے تھے، ایک بچہ، کسی کا انتقال ہو جائے اس پہ صبر آ سکتا ہے کہ چلو اس کا انتقال ہو گیا، اپنے ہاتھوں دفنا دیا، لیکن ایک بچہ مسنگ ہو جائے، لاپتہ ہو جائے، اس کے لیے بڑی پریشانی ہوتی ہے، نہ معلوم کس حال میں ہوگا، کیا کر رہا ہوگا، کیسے حالات اس کے ساتھ پیش آئے ہوں گے۔ تو ماں باپ پریشان ہی تھے، اور یہ بکتے بکتے حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ کی غلامی میں آئے۔ حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ نے آپ صلی اللہ علیہ وسلم کی خدمت کے لیے ان کو کہا کہ جاؤ، آپ نبی صلی اللہ علیہ وسلم کی خدمت کرتے رہو۔ یہ آپ صلی اللہ علیہ وسلم کی خدمت میں لگے رہتے تھے۔ کسی آنے والے قافلے نے ان کو مکہ میں دیکھ لیا، گھر جا کر یہ بتلایا کہ تمہارا بیٹا جس کے لیے تم پریشان ہو رہے ہو، وہ تو وہاں پر غلامی کی زندگی بسر کر رہا ہے، حالانکہ وہ غلام نہیں ہے، سلیوز نہیں ہے۔ گھر والے، چچا، ماموں وغیرہ آئے نبی اکرم صلی اللہ علیہ وسلم کی خدمت میں تاکہ بچے کو لے جائیں۔ بڑی تعریفیں کی کہ آپ تو بڑے شریف ہیں، آپ بڑے کریم ہیں، آپ بڑے سخی ہیں۔ آپ نے فرمایا، بھائی کیا بات ہے، مجھے بتاؤ۔ کہا کہ ہمارا ایک بیٹا آپ کی خدمت میں غلامی کی زندگی بسر کر رہا ہے، حالانکہ وہ غلام نہیں ہے۔ واقعہ یہ پیش آیا تھا اور اس طرح ڈاکو نے اس کو لے کر چلے گئے اور غلام کہہ کر بیچ دیا ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم نے کہا، اچھا تم زید کی بات کرتے ہو، ہاں، زید ابن حارثہ۔ کہا ہاں۔ آپ نے بلایا، زید سامنے آئے رضی اللہ تعالیٰ عنہ، دیکھ کر حیران ہے، سامنے چچا جان، ماموں جان، رشتہ دار جو بھی لینے آئے تھے۔ آپ صلی اللہ علیہ وسلم نے پوچھا، ان کو پہچانتے ہو؟ کہا ہاں۔ کہا، یہ تمہیں لینے کے لیے آئے ہیں۔ نبی اکرم صلی اللہ علیہ وسلم نے ان سے کہا، اگر تم جانا چاہتے ہو تو میں تم پر فورس نہیں کروں گا کہ رک جاؤ، اور اگر تم رکنا چاہتے ہو تو فورس سے بھیجوں گا نہیں، تمہاری اپنی مرضی۔ اس وقت زید بن حارثہ رضی اللہ تعالیٰ عنہ نے کہا، یا رسول اللہ صلی اللہ علیہ وسلم، میں آپ کی غلامی میں زندگی بسر کرنا یہ بہتر سمجھتا ہوں اس سے کہ وہاں جا کر آزادی کی زندگی گزار، میرے لیے شرف کی بات ہے، سعادت کی بات ہے، میرے لیے حسین موقع ہے کہ میں آپ کی خدمت کروں، چاہے غلامی کی زندگی۔ چچا جان اور وہ حیران کہنے لگے کہ تم گھر والوں کے پاس آنا نہیں چاہتے، تمہاری یہ غلامی کی زندگی گزارنا چاہتے ہو؟ گویا ایک طرف رشتہ داروں کو چھوڑنا ہے اور ایک طرف نبی اکرم صلی اللہ علیہ وسلم کی خدمت ہے، غلامی کی شکل میں اور وہ آزادی کی شکل میں۔ نبی اکرم صلی اللہ علیہ وسلم نے جب یہ جذبات دیکھے حضرت زید کے، آپ لے کر گئے ان کو خانہ کعبہ کے پاس اور اعلان کر دیا کہ آج سے یہ زید میرا بیٹا ہے، اس نے اپنی فیملی کو قربان کیا میری خدمت کی وجہ سے، میں نے اس کو اپنی فیملی میں شامل کر دیا، آزاد بھی ہے اور میرا بیٹا ہے۔ زید ابن محمد کہا جانے لگا، ولدیت بھی بدل گئی، لوگ ان کو زید ابن محمد صلی اللہ علیہ وسلم کہنے لگے کہ تو محمد صلی اللہ علیہ وسلم کا بیٹا ہے، کیونکہ آپ نے اعلان کر دیا تھا۔ بعد میں سورہ احزاب کی آیتیں نازل ہوئیں جس میں اللہ تعالیٰ نے ارشاد فرمایا، ادعوہم لآبائہم ہوا اقسط عند اللہ، جتنے بھی अडोप्ट किए हुए बच्चे हैं उनको अपने बाप के नामों के साथ पुकारो। चाहे तुमने उनको अडोप्ट कर लिया है, तुम्हारी तरबियत में आ गए, तुमने उनको बेटा बना लिया, लेकिन ये हकीकी बेटे नहीं होते। हकीकी बेटे वो हैं जो तुम्हारे नसब से पैदा हो। ये मुंह बोले बेटे हैं, इनका अपने बाप का नाम बाकी रहेगा। फिर उनको ज़ैद इब्न हारिसा कहा जाने लगा। तो वो भी साथ में है ताइफ के सफर में। ये गमनाक वाकया, बड़ा सख्त दिन जो आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में आया ताइफ का था। इस तरह के दो तीन गम जमा हो गए थे, इसलिए तारीख में इसको आमुल हुज्न कहा जाता है, ईयर ऑफ द सैडनेस, नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए गम का साल। इसी साल ये वाकया मेराज पेश आया, इसलिए कि अल्लाह ताला चाहते थे कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के दिल पर जो जख्म है उस पर मरहम रखा जाए, और अल्लाह की मुलाकात से ज्यादा बढ़कर कोई मरहम नहीं हो सकता। इसलिए अल्लाह ने ये सफर कराया जिसको इसरा और मेराज कहा जाता है। रजब का महीना ये भी अक्सर मुअर्रिखीन के नजदीक मुत्तफक है। इसमें तारीख में कुछ राय हैं, 20 तारीख, 10 तारीख, 25 तारीख, 27 तारीख, ज्यादा कौल 27 पर है, 27th ऑफ रजब। ये वाकया किस तरह पेश आया, खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि मैं उम्मे हानी के मकान पर लेटा हुआ था। हजरत जिब्राइल अलैहिस्सलाम छत की तरफ से अंदर दाखिल हुए, मुझे लेकर गए हतीम में, वहां मेरी ओपन हार्ट सर्जरी की गई, शक सदर किया गया। जन्नत से इल्म हिकमत एक तश्त और प्लेट के अंदर लेकर आए थे, वो भर दिया गया। उसके बाद एक सवारी हाजिर की गई जिसको बुर्राक कहा गया। बुर्राक के लफ्जी माना होते हैं बहुत तेज रफ्तार, बर्क के माना बिजली, बिजली से ज्यादा तेज रफ्तार वो सवारी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं उस पर मैं बैठा, जहां उसकी निगाह पड़ती थी वहां उसका पैर पड़ता था। मस्जिद अक्सा तक इस सवारी पर सफर किया गया, जहां अंबिया किराम अपने ऊंटों को, अपने घोड़ों को बांधा करते थे वहां उसको बांधा गया। उसके बाद यहां से एक दूसरी सवारी आई जिसको और जबी इलस समाए, ये कहा गया मुझे ऊपर उठाया गया। ये मेराज जो कहते हैं ये इसी लफ्ज से मुश्तक है, ऊपर उठाना, और जा के माना आसमान की तरफ उठाया जाना। ये जो सफर है मस्जिद हराम से मस्जिद अक्सा तक, इसको इसरा कहा जाता है, जिसके माना होते हैं रात में चलना। तो गया सफर के दो हिस्से हैं, दोनों को अलग अलग जिक्र किया गया, पहला इसरा है, दूसरा मेराज है। फिर जब यहां से ऊपर चढ़े हैं, आसमान के हर दरवाजे पर निगरान ने पूछा है कौन है, जिब्राइल कहते हैं अना जिब्राइल, मैं जिब्राइल हूं। फिर पूछा जाता है तुम्हारे साथ और कौन है, कहा मोहम्मद है, बुलाए गए हैं, अल्लाह की तरफ से दावत दी गई है। दरवाजा खुलता है, पहले आसमान पर ईसा अलैहिस्सलाम, आदम अलैहिस्सलाम, दूसरे आसमान पर ईसा अलैहिस्सलाम, फिर इदरीस अलैहिस्सलाम, हारून अलैहिस्सलाम, इब्राहिम अलैहिस्सलाम, अलग अलग आसमानों पर मुलाकात होती है। जिब्राइल अलैहिस्सलाम हर एक से तारुफ और मुलाकात करवा रहे हैं। उसके बाद इब्राहिम अलैहिस्सलाम को जब देखा तो कहा कि बैतुल मामूर जो आसमानों पर फरिश्तों का काबा है उस पर टेक लगाए बैठे हैं। उसके बाद एक मकाम आया जहां पर जिब्राइल अलैहिस्सलाम ने कहा कि ये मेरा आखिरी पॉइंट है, इसके आगे मैं नहीं जा सकता, अब आप अकेले जाएंगे। सिदरतुल मुंतहा जिसे कहते हैं, वो बेरी का दरख्त जिस पर आखिरी पॉइंट है, मुंतहा है कि इसके बाद कोई जा नहीं सकता, जिब्राइल अलैहिस्सलाम वहां रुक गए। शेख सादी रहमतुल्लाह अलैह फरमाते हैं बदो गुफ्त सालार बैतुल हराम, जी के नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जिब्रील अलैहि सलाम से कहा कि अब आगे क्यों नहीं आते आप साथ में चले, इतना सफर साथ में किया आपने। जिब्रील अलैहि सलाम ने कहा अगर यकसरे मुए बरतर परम फरोगे तजल्ली बसोजत परम, अगर मैं इसके आगे एक कदम भी चला गया तो तजल्ली अल्लाह की जो है उसकी वजह से मेरे पर जल जाएंगे, मैं इसको बर्दाश्त नहीं कर सकूंगा। फाउहा इला अब्दिही माउहा सुम्मा दना फतदल्ला, सूरह नज्म में अल्लाह ताला फरमाते हैं करीब हुए और करीब हो गए अल्लाह ताला की जात से فکانا قاب قوسین او ادنا, اتنے قریب ہو گئے جیسے دو کمانوں کا فاصلہ رہ گیا. جو تیر چھوڑنے کا کمان آتا ہے, ایک آدمی سامنے سے لے کر کھڑا رہا ہے اور ایک آدمی ادھر سے لے کر کھڑا رہا ہے, بس اتنی دوری کا فاصلہ تھا. فاوحا الی عبدہ ما اوحا, جو اللہ تعالیٰ نے وحی بھیجنا تھی وحی بھیجی. نبی اکرم صلی اللہ علیہ وسلم نے جو تحیہ پیش کیا, تحیات للہ والصلوات والطیبات, اے اللہ تمام زبان سے کی جانے والی عبادتیں بھی آپ کے لیے, تمام جسم سے کی جانے والی عبادتیں بھی آپ کے لیے, مال سے کی جانے والی عبادتیں بھی آپ کے لیے. اللہ کی طرف سے سلام آیا, السلام علیک ایہا النبی و رحمۃ اللہ وبرکاتہ, اے نبی صلی اللہ علیہ وسلم تم پر اللہ کی رحمت ہو, سلامتی ہو, برکتیں ہوں. نبی اکرم صلی اللہ علیہ وسلم نے اس سوال سلام کو قبول کیا, السلام علینا وعلی عباد اللہ الصالحین, سلامتی ہم پر بھی ہو اور اللہ کے تمام نیک بندوں پر ہو. یہ گویا مکالمہ جو ہوا, بات چیت ہوئی, جو کنورزیشن تھا, نماز کے اندر آ گیا. اسی لیے فرمایا الصلاۃ معراج المؤمنین, نماز مومن کی معراج ہے. جس وقت بندہ نماز میں ہوتا ہے وہ اللہ سے اس درجہ قریب ہو جاتا ہے جیسے نبی اکرم صلی اللہ علیہ وسلم قریب ہوئے, اور اسی تعلق کی وجہ سے, اسی کنیکشن کے مضبوط ہونے کی وجہ سے وہ جو حدیث ہے فرمایا کہ نمازی کے آگے سے گزرنا بہت بڑا گناہ ہے, اگر کسی کو پتہ چل جائے تو 40 سال تک وہاں کھڑا رہنا پسند کرے گا, گزرنا پسند نہیں کرے گا. کیونکہ اس کا اور اللہ کا ایک رابطہ اس وقت ہے, آگے سے گزرنے والا اس کنیکشن کو ڈسکنیکٹ کر رہا ہے, رابطے کو توڑ رہا ہے. اور دوسری الفاظ میں, بہت دوسری حدیث میں ایک سخت الفاظ ہے, فَإِنَّهُ شَيْطَانٌ يَمُرُّ, جو گزر رہا ہے وہ شیطان ہے, اس کو روکو, جو آدمی آگے سے گزر رہا ہے اس کو روکو. تو بڑا گناہ ہے جس کو ہم بڑی بے پرواہی کے ساتھ, معمولی جلدی کی وجہ سے, تھوڑے سے کام کی وجہ سے بس آگے سے گزر جاتے ہیں. بڑا گناہ ہے. سترہ اگر آگے رکھا ہے نمازی کے آگے تو آپ گزر سکتے ہیں, لیکن بغیر سترے کے نہ گزریں. نبی اکرم صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے 50 نمازوں کا ہدیہ دیا. بڑے لوگوں کے یہاں جب دعوت ہوتی ہے تو دعوت کا اہتمام تو کیا جاتا ہے, ساتھ میں جاتے وقت کچھ تحفہ بھی دیا جاتا ہے. اللہ نے تحفے کے طور پر 50 نمازیں دی. جب واپس آئے ہیں راستے میں موسیٰ علیہ السلام ملے, موسیٰ علیہ السلام نے پوچھ لیا کیا ملا اللہ کی طرف سے, کہا 50 نمازوں کا ہدیہ ملا ہے. موسیٰ علیہ السلام نے کہا ذرا تخفیف فرما لیجئے, جا کر آپ درخواست کیجئے کہ تھوڑا اس کو کم کر دیں, ہلکا کر دیں. اللہ تعالیٰ نے 5 نمازیں کم کر دی. پھر واپس آئے, موسیٰ علیہ السلام نے پوچھا تو کہا 5 کم ہو گئی, کہا اور کم کرائیں. اس طرح بار بار موسیٰ علیہ السلام درخواست کرتے رہے کہ اور کم کرائیں, حتیٰ کہ 5 باقی رہی. اور اس 5 کے موقع پر اللہ نے یہ فرمایا تھا کہ یہ 5 ہیں, جو ان کو ادا کرے گا ہم اس کو 50 نمازوں کا ثواب دیں گے. ویسے بھی قرآن مجید میں اصول بیان کر دیا, من جاء بالحسنۃ فلہ عشر امثالہا, جو ایک نیکی کرے گا اس کو 10 کے برابر اجر و ثواب ملے گا. تو یہ 5 کا ریوارڈ 50 کے برابر ہے. سوال یہ پیدا ہوتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کے دل میں یہ بات کیوں نہیں آئی کہ کم کرا دیں, موسیٰ علیہ السلام نے کیوں کہا؟ اس کا جواب یہ کہ نبی اکرم صلی اللہ علیہ وسلم جس مقام قرب پہ پہنچے ہوئے ہیں, اللہ سے جو نزدیکی حاصل ہوئی ہے, اس وقت یہ آپ کے ذہن میں نہیں آ سکتا کہ اس ہدیے کو ریجیکٹ کر دیں یا کم کرا دیں. موسیٰ علیہ السلام دور ہیں, موسیٰ علیہ السلام نے کہا کہ جا اور کم کرائیں. اور دوسرا یہ کہ موسیٰ علیہ السلام اس سے پہلے امت کو آزما چکے ہیں. بنی اسرائیل کے اوپر 2 وقت کی نمازیں تھیں, وہ بھی بڑی بھاری گزرتی تھی ان پر. تو موسیٰ علیہ السلام ایک امت کا تجربہ کر چکے ہیں, اس لیے فرمایا کہ آپ جائیں کم کرائیں. پھر ایک سوال یہ ہوتا ہے کہ اگر 50 نمازیں ہوتی تو ہم کیسے پڑھتے؟ یہ 5 نمازیں ہم مشکل سے ادا کر پاتے ہیں, 50 ہوتی تو کیسے پڑھتے؟ اس کا جواب یہ کہ جب اللہ تعالی حکم دینا چاہیں تو اس پر عمل کرنا بھی آسان ہوتا ہے. اسی اعتبار سے حکم دیا جاتا. اگر ہم دن بھر کی نمازوں کو جوڑیں, 40 رکعتیں تو ویسے بھی پڑھتے ہیں ہم, इन तमाम नमाजों को सुन्नतों के साथ आप देखें 40 रकातें पढ़ते हैं हम रोजाना, हो सकता है हर रकात को एक फर्ज के बराबर कर दिया जाता और इस तरह कुछ नमाजों में इजाफा हो जाता, 50 नमाजें अदा कर सकते। फिर एक सवाल यह कि जब अल्लाह ताला को 5 ही वक्त की नमाज फर्ज करना थी तो 50 क्यों कहा पहले? जब अल्लाह को इल्म है कि आखिर में 5 नमाजें फर्ज होनी है तो पहले 50 नमाजें क्यों पेश की? पहले ही से कह दे रही है 5 नमाजें लेकर जाओ। उसका जवाब यह है कि इस बात को यकीनी बनाया गया कि हम जो इस वक्त 5 पढ़ते हैं ये 50 के बराबर हैं, इसलिए शुरू में 50 का नंबर दिया गया ताकि बाद में जब 5 बाकी रही तो अल्लाह ने यह भी फरमाया कि जो ये 5 पढ़ेगा उसको 50 के बराबर अजर सवाब मिलेगा। तो हम ये जो 5 नमाजें पढ़ रहे हैं यूं समझे 50 नमाजों के बराबर है, और फिर जितना अहतमाम करेंगे जितना उसके अच्छी अदायगी होगी उसका दर्जा बढ़ता जाएगा। जमात के साथ अहतमाम के साथ आपने पढ़ी, अच्छी तरह वजू किया, घर से वजू करके आए और सवाब बढ़ गया, हर हर कदम पर एक एक नेकी बढ़ती गई, एक एक गुनाह माफ होता गया, एक दर्जा बढ़ता गया। जुमे के दिन अगर आपने 2 रकातें एक्स्ट्रा पढ़ ली उसका सवाब और बढ़ गया, रात का वक्त है आपने तहज्जुद की नमाज पढ़ ली, ये तमाम बरकात और दर्जात बढ़ते रहते हैं। फिर जब आप वापस आए हैं मस्जिद अक्साही पर वापस आए, तमाम अंबिया किराम वहां सफ लगाए हाजिर हैं और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इमामत फरमा रहे हैं, 2 रकात नमाज अदा की। बाद मौर्रिखीन ने यह नमाज शुरू में लिखी है लेकिन ज्यादातर मौर्रिखीन का यह कौल है कि बाद में हुई। इसकी वजह यह लिखी है कि जब आप हर आसमान पर जा रहे हैं तो हर आसमान पर हजरत जिब्रील अलैहिस्सलाम उस नबी से मुलाकात करवाकर इंट्रोड्यूस करा रहे हैं आपको। अगर पहले आप नमाज पढ़ा चुके होते तो इसका मतलब अंबिया से पहले मुलाकात हो चुकी है, अब इंट्रोड्यूस कराने से क्या फायदा? लेकिन इसका मतलब यह है कि आखिर में यानी सफर खत्म होने के बाद 2 रकात अदा किया, उसके बाद फिर बुराक के जरिए से सफर किया गया मक्का मुकर्रमा। जब आप वापस आए हैं जिस मिनट पर जिस सेकंड पर आप गए थे तकरीबन वही लम्हा बाकी था और फिर आप मक्का पहुंच गए। इसलिए कि अगर इस सफर को आप देखें जो आसमानों का सफर हुआ, जो मस्जिद हराम से मस्जिद अक्सा का सफर हुआ, ये सफर जो था अजीब व गरीब था, ये आसमानों का सफर जिसको हम यूं कह सकते हैं स्पेस का सफर, कोई आदमी स्पेस में चला जाए। तो तीसरा पॉइंट ये, क्या इस तरह होना मुमकिन है? फलसफा कदीमा और फलसफा जदीदा जो है इस बारे में अलग अलग राय रखते हैं। जो पुराना फलसफा है वो ये कहता है कि आसमान इसी तरह है जिस तरह ये छत है, कोई आदमी ऊपर जा नहीं सकता, हर कोई इल्तियाम उसमें हो नहीं सकता, फटना नहीं हो सकता। फलसफे जदीदा ये कहते हैं कि खरको इल्तियाम तो हो सकता है, आसमान खला है लेकिन उसके अंदर ऐसे अलग अलग दर्जे हैं जिसमें आदमी जिंदा नहीं रह सकता, इतना सख्त ठंडक है और ऊपर जाएंगे तो बहुत सख्त गर्मी, कोई ऐसा टेम्परेचर है कि आदमी उसमें जिंदा नहीं रह सकता। उसका जवाब यह है कि जिस जात को अल्लाह ताला बुलाए उसके लिए कोई रुकावट नहीं हो सकती। सुबहान अल्लज़ी असरा बिअब्दिही, पहला ही जुमला जो सूरह बनी इसराइल का उसमें यही है, पाक है वो जात जो अपने बंदे को लेकर गई है। अल्लाह की जात नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को लेकर गई है। आज जब इंसान रॉकेट के जरिए स्पेस में जा रहा है, आज जब इंसान इस तरह के एटमॉस्फेयर से गुजर सकता है, इस तरह के लिबास ईजाद हुए हैं जो पहन ले तो ये असर नहीं करते, इसी तरह ऐसी सवारी ईजाद की है जो इस तरह की ग्रेविटी जो कशिश है जमीन की वो खत्म कर देते हैं, तो फिर जब अल्लाह बुलाना चाहे तो उसके लिए तो हर चीज आसान। और ये पूरा सफर जो सदियों का भी हो सकता है लेकिन अल्लाह ने इस कायनात को जो सूरज और चांद का निजाम, ये चलने का निजाम, ये गर्दिश लैल और नहार, रात और दिन का आना जाना, इस सब को अल्लाह ने यूं समझ लें स्विच ऑफ कर दिया जब नबी सल्लल्लाहु अलैहि वसल्लम हतीम से निकले हैं। जब आप वापस आए फिर स्विच ऑन कर दिया गया, चाहे उसके लिए 50 साल गए हो चाहे 100 साल गुजरे हो। और ये बात मुमकिन है, कुरान मजीद में आप पढ़ते हैं सूरह कहफ में वाकया, असहाबे कहफ सोते रहे, बाहर की दुनिया पलटती रही, गुजरते रहे, 360 साल गुजर गए और ये जब उठे तो इनको क्या महसूस हुआ? कल रात सोए थे अभी सुबह उठे, ये जमान को लपेट दिया गया इनके लिए सिर्फ, इनकी बॉडी भी कुछ तब्दीली नहीं आई, कोई चेंजेस नहीं हुआ। अगर 300 साल तक एक आदमी बगैर खाए पिए रहे ये हो नहीं सकता, लेकिन अल्लाह ने यह भी रखा इनके लिए। हजरत उज़ैर अलैहिस्सलाम की मिसाल, कि जा रहे थे एक बस्ती पर जहां पर अजाब नाजिल हो चुका था। अल्लाह से कहा, ये अल्लाह, ये बस्ती कैसे दोबारा बनेगी, यानी कैसे मरे हुए लोग दोबारा जिंदा हो जाएंगे। अल्लाह ताला ने उन पर नींद तारी कर दी, सो गए। जब आंख खुली है, अल्लाह ने पूछा, कम लबिस्ता, कितनी देर ठहरे? कहा, लबिस तो यौमन व बाद यौम, एक दिन या एक दिन का कुछ हिस्सा। आपने फरमाया, देखो जो गधा साथ में सवारी का था, उसका पूरा जिस्म खत्म हो चुका था, हड्डियों का स्ट्रक्चर बाकी रह गया था, और जो खाना था वो खराब नहीं हुआ था, और इनकी अपनी बॉडी पर कोई असर नहीं। अल्लाह ने कहा, 100 साल तक आप सोते रहे। ये अल्लाह जिसको बचाने पर आए, कोई उसको खराब नहीं कर सकता। फानूस बन के जिसकी हिफाजत हवा करे, वो शमा क्या बुझे जिसे रोशन खुदा करे। तो मेराज का ये सफर अल्लाह ताला की तरफ से खुसूसी सफर था। इंसानियत में आज तक किसी इंसान को ऐसा कमाल हासिल नहीं हुआ जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को मेराज के जरिए हासिल हुआ। ये इस बात को बतलाने के लिए मुश्रिकीन मक्का को कि तुम ये चाहते हो कि इन्हें जलील किया जाए, इन्हें बदनाम किया जाए, इनको दर्जा कम किया जाए, हम इनको उस दर्जे पर पहुंचाने वाले जहां इंसानियत में कोई इंसान नहीं पहुंचा। अच्छा, फिर खाने काबा से डायरेक्ट भी ऊपर ले जाया जा सकता था, मस्जिद अक्सा क्यों ले गए अल्लाह ताला? ये बतलाने के लिए कि ये नबी वो नबी हैं जो साहिबुल क़िबलतैन होगा, ये इस क़िबले की तरफ भी रुख करके नमाज पढ़ेंगे, उस क़िबले की तरफ भी रुख करके नमाज पढ़ेंगे। और साथ ही साथ बनी इसराइल को एक वार्निंग दी जा रही थी कि ये नबी अब आने वाले हैं, इनका कब्जा जिस तरह बैतुल्लाह पर होगा, मस्जिद अक्सा पर भी होगा। इनके मानने वाले मस्जिद अक्सा में भी होंगे और मक्का में भी होंगे। तुम्हारे जिम्मे जो बैतुल मस्जिद अक्सा के इंतजामी उमूर थे, अब ये ट्रांसफर होकर इस उम्मत की तरफ मुंतकिल हो जाने वाले। अब ये आखिरी पॉइंट कि इसका हासिल क्या है। पूरे सफर का एक हासिल और एक हिकमत तो ये है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के दिल को अल्लाह ताला ने मरहम रख दिया। आप सल्लल्लाहु अलैहि वसल्लम को जो तकलीफें पहुंची थी उसका मुदावा कर दिया। दूसरा एक सबक जो है वो ये है कि 5 वक्त की नमाजें अल्लाह ताला ने अता फरमाई। दूसरे तमाम फराइज को जिब्रील अलैहिस्सलाम नीचे लेकर आए आसमान से, और इस फर्ज के लिए अल्लाह ने आपको ऊपर बुलवाकर एजाज के साथ दिया है, ये नमाज की अहमियत को बतलाने के लिए। इसलिए मेराज के एक वाक्य का, इस वाक्य का हासिल ये है कि हम 5 वक्त की नमाज का एहतमाम करें। कोई स्पेशल नमाज इस रात की नहीं है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इस वाक्य के बाद 15 साल 18 साल जिंदा रहे, लेकिन आपने कोई स्पेशल अमल नहीं किया इस रात में। बस यह है कि यह वाकया मेराज का रजब में पेश आया है, इसलिए हमें 5 वक्त की नमाज का एहतमाम करना है। वो अल्लामा इकबाल ने कहा है, सबक मिला है ये मेराज मुस्तफ़ा से मुझे, सबक मिला है ये मेराज मुस्तफ़ा से मुझे कि आलम बशरियत की जद में है गर्दूं, कि इंसान जो है ये सबसे आला अल्लाह की क्रिएशन है, सबसे आला क्रिएशन मखलूक जो है इंसान है। बाकी तमाम ये तमाम चीजें जो नजर आ रही हैं, बड़ी बड़ी मखलूकात, ये सब इंसान के लिए है, और इंसान अगर सही हो गया तो ये तमाम चीजें उसकी ताबे फरमान है। हक ताला शानू हमें नमाज की अहमियत अता फरमाएं, 5 वक्त का नमाज की पाबंदी के साथ जमात के साथ एहतमाम करने की तौफीक अता फरमाएं। वाखिर दावा।